उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै देशभरिका 18 एफएम रेडियो स्टेशनहरूबाट हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। कार्यक्रम श्रुति सम्वेकमा हामी वरिष्ठ साहित्यकारहरूका उत्कृष्ट गद्यहरू वाचन गर्दछौं। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी साझा प्रकाशनको कथा संग्रह 10 लहरबाट 2 कथाहरू सुन्छौं। 10 लहर कथा संग्रहबाट केदारमान अमात्यको कथा पीपलको बोट र गुरूप्रसाद मैनालीको कथा प्रत्यागमन वाचन हुँदैछ। 10 लहर परशु प्रधानद्वारा संग्रहित 10 कथाहरूको संग्रह हो। यसमा 10 कथाकारको कथा संग्रहित छन्। 10 लहर कथा संग्रहबाट केदारमान अमात्यको कथा पीपलको बोटको वाचन अब सुनौ अच्युत घिमिरेको आवाजमा।
रिस्कुको बेसीमा आइपुगेपछि सानीले निधारको पसिना पुछिन्। बिहे भएको 15 महिनापछि यो साँगुरो उपत्यकामा पाइलो हालेकाले तिनलाई सबै कुरा नौलो जस्तो लागेर आयो। धाब्रे खोलाको वारी नै बसी कान्छी र सानी दुवैले खाजा खाएर रातमाटेको पट्यार लाग्दो उकालो चढे। रातमाटेको उकालो सकिनासाथ स्वर्गीय भन्ज्याङको टाकुराबाट धमलटारको बस्तीलाई आह्लादित मनले टकटकीलाई विमुग्ध भइन्। कार्की मुखियाको कमेरोले झलक्क पारेको घर रातो ध्वजाले नै चिनिन्। जिम्मावालको गेरुले रङ्गिएको रातो दुईतले घर ठम्याउन तिनलाई कति पनि मुस्किल परेन। घाममा स्कुल घरको कर्कट पाताको टहक त गाईघाटको बगरबाट नै देखिसकेकी थिइन्। कान्छीलाई डाँडातिर औल्याउँदै सानीले भनिन्, हेर कान्छी, त्यो अजङ्गको रुख देखिन्छ नि, हाम्रो जिजुबाको बाजेले रोप्नु भएको रे, पिपलको रुख हो, बाजी आइमाईले त्यहाँ बत्ती बाले सन्तान हुन्छ भन्छन्। हजुर, बत्ती बाल्नु के, बिहे भएको वर्ष दिन नागिसक्यो, कान्छा मुखिया आउने सुर साह्रै देखिन्न। कान्छीले ठट्टाको भावमा खेतका छाडी भनिन्, असती मोरी बडा जथाभावी बोल्छे, रिसाएर सानीले भनिन्। कान्छीले कर्के आँखाले हेरी भनिन्, के त हजुरलाई छोराछोरी चाहिन्न त, मेरो उमेर के छ र अहिले, भर्खर त 17 कि भए, आमै तीन ताका ढुङ्गाना बजेको छोरा पो जन्मिसकेका थिए, तब त हतारमा बुढी भएकी जस्ती छ, हजुर सधैँ तरुणी नै हुने त, फतुरी कुरो बुझ्दिन त्यसै बगबग गर्छे, हिँड जाउँ मोरी। स्वर्गीय भन्ज्याङको शीतलमा केही बेर रस्सीलाई बात मारी दुवै कुम्लो बोकेर ओह्रालो झर्न थाले। झ्याङ्ग परेको रुखै रुखको माझबाट गएको साँगुरो गोरेटो सिसुवा खोलाको मुहानमा मिसिन पुगेको थियो। नजिकको खरेमा पानी पिउँदै सानीले भनिन्, परार साल के कान्छी, कार्की मुखियाको कान्छा छोरा त्रिलोचन काजीले यहीँनिर बडेमाको चितुवा मारेका थिए, एकदम टाटेपाटे थियो, भाले थियो कि पोथी मुखिनी, छी डमरू थियो कि निकै हुर्केको, राम राम, माउ कति कल्पदी हो, पाप लाग्छ। सानीले रिसाइजै गरी हकारिन् र माइतको गन्धले गर्दा फुरुङ्ग परी रमाउँदै हिँड्न थालिन्। बाटोमा कोइरालाको फुलतिर औल्याउँदै केटाकेटीमा बितेको कुरा सुनाइन्। सिसुवा खोलामा दुवालो फर्काई माछा मार्न जाउँ गाउँ नै पल्टेको दिन एक सिप्रिङ माछा पनि नभएको बखान्दै खुबै हाँसिन्। कुरा सुन्दा सुन्दै कान्छी वाक्क भई कराइन्, छी हजुरले त माइतको पूर्वपक्ष गर्न कति जानेको, दुवै हाँस्न थाले। कान्छी पनि पालो पालो गरी आफ्नो माइतको बढाइँ गर्दै आएकी थिइन्। तसर्थ उसको कुरा ठट्यौली मात्र साबित भयो। कुरा गर्दा गर्दै जङ्घारतरी सप्रेको मकैको खेत भई सानी माइतको छोटो उकालो उक्लिन्। घण्टार नजिक पुग्दा स्कुलले र काफ्ले पण्डित भेट भए। उनले निकै बेर चस्माबाट सानीलाई हेरी अचम्म मान्दै भने, ए सानी मुखिनी पो, निकै दिनपछि सम्झिछौ माइती, खै त भन्टाङ मुन्टुङ, हँ पण्डित बाजेको कुराले चस्सक्क गर्यो तिनको मुटु। तर हाँस्दै हिँडिन्। हर्के दमाई, दुपाउरी सार्की, धुलेखेले साउ, बिगुलेकी ल्याइती जोई एक एक गरी भेट भए। कसैले ठट्टा र कसैले कुशलक्षेम सोधे। सानी हाँस्थिन्, जवाफ दिन्थिन्, अगाडि बढ्थिन्। पिपलको रुख नेर पुगेपछि तिनी टक्क अडिन्। कान्छी राईको ठट्टामा निस्केको कुराले गर्दा यो रुखको अस्तित्व भयलाग्दो भइदियो। सानीको कायालाई रुखको काली छारीले स्वात्त निर्यो। चेतनाहरू रुखको बुटाको सँगसँगै हल्लिन थाले। तिनी भित्रभित्र यस किसिमसित तर्छिन् जसरी बलिको बोकोको भित्री आँखा खड्गको छायादेखि थर्र काँप्दछ। रुखको हरेक पात छैन छैन हुन्न हुन्न भनी खिसी गरे चाहिँ देखियो। सानीको निधारबाट चरचरी पसिना छुट्न थाल्यो। भित्रभित्र दुर्बल आत्मा लिई सानीले नमस्कार गरिन् र घरको दैलो लिएर आइपुगेपछि कराइन्, साइली आमा, ए तुलसी। सानीको बोली सुनी घरबाट आमा निस्किन्, गोठबाट साइली दगुरिन्। हक्का समाउँदै थापा बुढा देखिए। आमा खुसीले गर्दा अश्रुमय भई भनिन्, हरे मेरो बाबा, सानी कसरी दुब्लाए कि खड्का मुखिया सन्चै छन् बा। सानी पनि आमालाई देख्न साथ रुन थालिन्। जवाफ चाहिँ कान्छीले दिइन्, मुखियालाई सन्चै छ, बिसन्चु पनि किन हुनु, गाउँघरका मानिस त मुखियाका दही मैले बाँचेका छन्, मकै चाहिँ सप्रिएन। कसैले पनि कुरा सुनि नदिएकोले कान्छी नाकमुख बाङ्गो पार्दै चुप लागिन्। आमाले छोरीको हात समाउँदै भित्र लगेर सोधिन्, तिमी कसरी पहेँली कि बाबा, जिउ भारी छ कि, लाज नमान, आमासित के को लाज। सानीको आँसु एक्कासी भित्रभित्रै सुक्यो। कान्छीले नजानिदो गरी कोट्याएको घाउमा नै आमाले छोइदिनु भयो। तिनी टोलाइन र व्यथित भइन्। छोराछोरी हुने लक्षण कमसेकम वर्ष दिनभित्रै भइसक्नुपर्ने रहेछ। तब त पुनः प्रश्न तेरियो अनि एकदम न्यास्रो परिन् र मुन्टो हल्लाउँदै भनिन्, अह भएको छैन। आमालाई के थियो र अब भू भारत हुने गरी फतफताउन थालिन्। कुन चाहिँ राडले टुना गरिदिन्छ मेरो बाबालाई, म माइतबाट काले सार्की बोलाउँछु, जगल्टा समय नाङ्गै नाच्न लगाउँछु, उमेरदार छोरीको पेट मार्नेलाई जिउँदै सती जान परोस्। थापा बुढा तमाखु तानी सुनिरहेका थिए। बुढीको फतफताईले सीमा राख्न थालेपछि कराए, लौ अब रेडियो बोल्न थाल्यो, वर्ष दिनपछि छोरी आएकी छ, यसको चाहिँ रामायण सुरु भयो। थापा बुढाको हकारोपछि खानपान सुरु भयो। खाई पिइसकेपछि निकै रातसम्म आमा छोरीमा कुराकानी भइराख्यो। अमराई हाटमा पोहोर किनेको घोडा मरेको, पोखरेल निको छोरी बाबु साहेबको छोरासित पहिला गएकोमा जात्रा भएको, साइनीलाई गोरपराको कार्कीले माग्न आएको एक एक गरी सुनाइन्। रात दिन बित्दै गयो। सानीको भर्खरै ज्वरो गढेको पीर पुष्ट हुँदै व्यथामय हुँदै गयो। अरू माइत आएका छोरी झैँ तिनी मोटाउन सकिनन्। जुन हिस्सी लोग्नेको घरबाट लिएर आएकी थिइन् त्यो पनि धमिलो हुँदै गयो। सानीलाई देखेकी बुढाहरू खुइया गरी सन्तानकै कुरा झिक्थे। समाजमा शान्तिले बस्न छोराछोरी चाहिने कुराको धारणा तिनी सँगाल्न थालिन्, नत्र दोष थोपियो त्यो निष्कलङ्क केटीमा। सन्तोकी आमाले एक दिन भनेकी थिइन्, मेरो बासेकी जहानलाई महिनै दिनमा वाकवाकी लाग्न थालेको थियो, काफले पण्डितकी छोरीलाई दिएर पठाएको छ महिना त भयो, बरा हिँड्नै सक्दिनन्। स्वास्नीले भनिन्, सबैले गाउँघरको देखि लिएर माइतका छोरी बेटीको बयान समेत झेके। सानीको कोख मारिएको कुरा सर्वसम्मत भएपछि सायद झेकी पिपलको बोटमा बत्ती बाल्नु पर्ने निदो भयो। तर सानीको अहमले यो अस्वीकार गरेर भनिन्, आमा, अहिले बत्ती बाल्न के हतार छ र, कस्तो उमेर ढलेपछि त सन्तान भएको छ, भन्न त भनिन् सानीले। तर उसको नारीत्वभित्र लुकेको मातृपक्ष चाहिँ कहाँ लियो। सबैले मुखामुख गरे, ईश्वरको कृपा नभए एक न एक दिन त शरणमा जानै पर्छ भन्ने सम्झी सबै चुप लागे। सिसुवा खोलामा कुलो बनाउने बारे आवश्यक छलफल गर्न शम्भु खड्का जिल्ला पञ्चायतबाट खटिएर आएका थिए। सानीलाई फर्काएर लैजाने मनसायले नै जानी जानी यो जिम्बा स्वयं आफूले नै बोकेका थिए। शम्भुले सोधे, मकै भित्राउने बेला भयो, अब घरको पनि त चिन्ता लिनु पर्यो। सानी हाँसिन र भनिन्, मलाई के भन्नुहुन्छ बा आमासित कुरा गर्नुहोस् न। हुन्छ भने शम्भु चुप लागे। सानी दुब्लाएकी बारेमा प्रश्न हुँदा एकअर्काप्रति निकै बेर गुनासो चल्यो, ठट्टा भयो, हाँसो चले, रात बित्दै गयो। सानीको आँखामा भने पटक्क निद्रा आएन। चिन्ताको ज्वालाले तिनको स्वच्छ मनलाई खरानी पार्न थालेको थियो। तिनले आफ्नो एकमात्र सारा लोग्नेलाई घछेड्दै भनिन्, एक वर्षपछि सन्तान भएन भने फेरि हुँदैन रे हो। कसले भन्यो तिमीलाई? यहाँका बुढाबुढी त्यसै भन्छन् त। बुढाबुढीको दिमाग पातिसकेको हुन्छ। सानी चुप लागिन्। लोग्नेको कुराले तिनलाई सान्त्वना मिल्यो, जिउ केही मात्रामा हलुङ्गा भयो। साँच्चै तिनीलाई लाग्यो बुढीहरू काम गर्दैनन्। काम नगरे कुराको भर त छ जीवन काट्न। अलिक बेरपछि तिनले फेरि सोधिन्, बाहिर पिपलको बोट छ नि, बत्ती बाल्नुपर्छ रे, के को लागि? हँ, छोराछोरी नभए भन्छन् बेवकुफ, दुई महिनामा तिम्रो पनि दिमाग खराब भइसक्यो। मैले खोइ भनेको, अरूले भनेको पो सुनाए कि। लोग्ने रिसाएको चाल पाई डरले थर र काँपी रुन्चे स्वरमा उत्तर दिए चुप लागिन्। लोग्ने चाहिँ रिसे रिसले कोल्टो फेरि सुत्यो, तर सानी सुतिनन्। निद्रा नै लागेन, उनको मनमा खुल्दुरी मस्न थाल्यो। घर गएपछि एक वर्ष त के कति वर्ष माइतको मुख हेर्न नपाइने हो। त्यहाँ पिपलको बोट पनि त छैन, छोराछोरी नभइदिए बाँझी भनी नाम बिक्नेछ। बाँझी शब्दले तिनको नारी तोला हल्ला आयो र डरले पुनः काँपिन्। रामलालकी स्वास्नीलाई भतिजोको बिहेमा संस्कार गर्दा लुकाएको तिनलाई याद थियो। पूजा आजामा शङ्कर प्रसादकी दुलैलाई टाढै राख्ने गरेको तिनले सम्झिराखेकी थिइन्। भण्डारीले तीनवटी स्वास्नी ल्याएको कारण पनि सानीको रौँ काँपेर आयो। तर्सेकी बाछी झैँ संवेदनशील भई लोग्नेको अनुहार हेरिन्। नाई, म बाँझी हुन्न, मेरो छोराछोरी हुनै पर्छ, तिनको आत्मा चित्कार गरेर करायो। कसलाई भन्ने, के गर्ने? तिनी उकुस मुकुस हुन थालिन्। अर्धविक्षिप्त झैँ ओछ्यानबाट उठेर थपक्कै बसिन्। लोग्नेको नाकको फुवा फुवाको आवाजबाट मस्त निद्रामा परेको स्पष्ट अनुमान हुन्थ्यो। सार्की गाउँमा मादरको तीन घिनको बोली हराउँदै गइरहेको थियो। मगरहरूको गीत पनि सुनिन छाडेको थियो। ओछ्यानमा बसिरहेकी सानीको चेतनालाई रातको निसासिने अँध्यारोले झन् तीव्रतर बनाउँदै गयो। होस आवास हराएकी सानी पूजाको कोठामा बसिन् र उही विक्षिप्त स्थितिमा झ्याममा परेको भयानक रुखतिर लम्किन्। अँध्यारो रातमा त्यो झ्याममा परेको रुख कथाकी ठुली राक्षसी जगल्टा फिजाएर बसेकी बोक्सी झैँ देखिन्थ्यो। बाल्यकालको सङ्गाती त्यो रुख आज एकदम अपरिचित एवं डरलाग्दो भएको थियो सानीलाई। पाइलो मन्दगतिले बढाउँदै भावशून्य हृदयले भविष्यको अझ भयावह स्थितिको आशंका समाप्त पार्न त्यो निल्ने खालको अन्धकारमा सानी मिसिँदै गइन्। तिनी बल्ल तल्ल त्यो रुखको कालो छारीमा पुगिन् र के गरिन्, कति बेला फर्किन् तिनलाई नै पत्तो भएन। भोलिपल्ट बिहान सबैले निधार खुम्चाएर हेरे। पिपलको बोटको अघिल्तिर फिँजिएका ढुङ्गाहरूमा अक्षताहरू जताततै फ्याँकेका थिए। कतै केसरी दलिएको थियो त कतै अबिर पोतिएको थियो। काँचो धागको डोरी तीन फन्का पारी ढुङ्गामा बेरिएको थियो। फेदमा अव्यवस्थित रूपमा बत्तीको डढेको सलेदो जथाभावी छरिएको थियो। पूजा गर्न आएकी लामिछाने पण्डितनी लेग्रोतानी कराइन्, कुन बाँझीले कुल तार्ने काम गरिछ, छोरो नै होस् बिचरीको। गाउँघरमा निकै हल्ला चल्यो। मुखमुखबाट किसिम किसिमको चर्चा सुनिन थाल्यो। सानीले आफूलाई दिनभरि घर जाने जोर जम्मा नै अल्मलाई राखिन्। बिहान मिरमिरेमा नै जब त्यो पिपलको बोटको नजिकबाट निस्किन् ती राता अबिरका टिकाहरू खिसी गरी हाँसिरहे चाहिँ अनुभव भयो। जति जति अगाडि बढ्दथिन् त्यो रुखको छारी उति उति पछि लागे चाहिँ भान हुन्थ्यो, मानव ठूलो पाप गरेकी होस्। त्यो निष्कलङ्क केटीको अस्तित्व नमेटिने गरी मिसियो त्यो रुखको लहरीमा, एकदम छुट्याउन नसकिने गरी।
हामी अहिले उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेगमा 10 लहर कथा संग्रहबाट कथाहरू सुनिरहेका छौं। भर्खरै सुन्यौं केदारमान अमात्यको कथा पीपलको बोट। केही बेरपछि गुरूप्रसाद मैनालीको कथा प्रत्यागमनको वाचन हुनेछ। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रष्ट विचार, उज्यालो 90 नेटवर्क।
कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँ सँगै इलाम एफएम, झापाको एफएम मेची ट्युन्स, बर्दिवासको रेडियो दर्पण, दोलखाको कालिन्चोक एफएम, वीरगंजको नारायणी एफएम, हेटौँडा एफएम, चितवनको रेडियो त्रिवेणीमा सुनिरहनु भएको छ। त्यसै गरी तनहुको माधिसेती एफएम, फलेवासको रेडियो पर्वत, गुल्मीको रेडियो रेसुङ्गा, पोखराको रेडियो तरंगमा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, कपिलवस्तुको रेडियो बुद्ध आवाज, भेरीको रेडियो कोहलपुर, सल्यानको रेडियो राप्ती, सुर्खेतको रेडियो भेरी र जुम्लाको रेडियो कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी दश लहर कथा संग्रहबाट कथाहरू सुनिरहेका छौं। यसै संग्रहबाट अब प्रस्तुत छ गुरूप्रसाद मैनालीको बहुचर्चित कथा प्रत्यागमन।
शोभा बेलुकी पक्क कौसीमा उभिएर सुकाएका लुगाहरू पटाउन लागेकी थिइन्। रामु भर्याङमा ढुवाङ ढुवाङ गर्दै हतार हतारसँग उक्लेर आयो र शोभाको जिउमा टाँसिएर उनको हातको औँला समाउँदै उसले भन्यो, भाउजू तपाईँले टेलिफोन सुन्नुभएको छ? सुन्न हिँड्नुहोस् त, हामीले कति राम्रो टेलिफोन बनाएका छौँ बाबै। शोभाले रामुको कपाल समसमाउँदै भनिन्, कस्तो टेलिफोन रामु? रामुले हातले पार लाउँदै भन्यो, बाँसको ढुङ्ग्रामा धागो बाँधेर एउटा ढुङ्ग्रो हाम्रा भोकटेको बोटमा बाँधेको छ, एउटा कमलको हलुवावेदको बोटमा। कमलले उहाँबाट बिस्तारै बोलेको यहाँको ढुङ्ग्रामा टड्कारै सुनिन्छ भाउजू। जान्न म त्यस्तो जाबो टेलिफोन सुन्न, हिँड्नुहोस् न हिँड्नुहोस्, साँच्चै सुनिन्छ। मैले कमललाई कपाल कनाया भन्दा उसले कपाल कनायो अनि उसले कान समात भन्यो, मैले कान समाए टड्कारै सुनिन्छ। शोभा सुनेको नसुने गरेर कपडा पट्याउन लागिन्। रामु जाउँ कि जाउँ भनेर गोडा भुइँमा बजार्दै शोभाको औँला समातेर तान्न थाल्यो। आफ्नो कति काम बितिरहेछ, यो केटो नानावलीको उल्का गरेर डाकिरहन्छ भनेर शोभा मुसु मुसु हाँस्दै रामुका पछि पछि लागेर बगैँचामा पुगिन्। रामुले शोभालाई ढुङ्ग्रामा कान थाप्न लाएर भन्यो, म परको ढुङ्ग्राबाट जे जे भन्छु तपाईँ त्यही त्यही गर्नु है भाउजू। रामु दगुर्दै कमलको बगैँचामा गयो, ढुङ्ग्रोबाट बोल्न थाल्यो। रामुले दाहिने हात उचाल्नुहोस् भन्यो। शोभाले हाँसेर देब्रे हात उचालिन्। रामुले नाक समाउनुहोस् भन्यो। शोभाले कान समाइन्। यसरी शोभाले विपरीत काम गरेको देखेर रामुले गोडा भुइँमा बजारेर रुन्चे मुख लाएर भन्यो, नाइ म बोल्दिनँ, म नाक समाउनु भन्छु तपाईँ कान समाउनुहुन्छ। शोभाले हाँसेर भनिन्, भो बाबु अब तिमी जहाँ जहाँ समात्न भन्छौ म उहीँ उहीँ समाउँछु। अनि रामुले कपाल समाउनुहोस् भन्यो। शोभाले कपाल समाइन्। रामुले गालामा हात राख्नुहोस् भन्यो। शोभाले गालामा हात राखिन्। आफूले भने अनुसार शोभाले गरेको देखेर रामुले खुसी भएर शोभालाई भन्यो, भाउजू अब तपाईँ मलाई भन्नुहोस् त। शोभाले ढुङ्ग्रामा मुख लाएर भनिन्, अब हिँडाबाद जाउँ, तिमीलाई भोक लागिसक्यो होला। रामुले दगुर्दै आएर शोभाको जिउमा टाँसिएर उनको सारीको सबको समाउँदै भन्यो, अँ कसो हुँदो रहेछ, हामीले भनेको सुनियो सुनियो कि सुनिएन? तपाईँ सुनिँदैन भन्नुहुन्थ्यो नि। रामुको गालामा मुहाई खाएर उसको हात समातेर शोभाले भनिन्, हिँड जाउँ माथि, लुगा त्यसै असरल छ। माथि लगेर शोभाले एउटा कचौरामा जिउरा जिलेबी हालेर रामुको हातमा दिइन् र आफू लुगा उठाउन कौशीतिर गइन्। रामु शोभाको सौतिनी देवर हो। शोभा दुलै भएर यस घरमा आउँदा रामु डेढ वर्षको थियो, शोभा सोह्र वर्षकी थिइन्। त्यसै वर्ष रामुलाई शोभाको जिम्मा लाएर रामुकी आमा नफर्कने बाटो लागिन्। त्यस बेलादेखि रामुलाई शोभाले नै पालेर हुर्काइन्। अहिले रामु सात वर्षको भयो, शोभा बाइस वर्षकी भइन्। घरमा रामु, उसकी भाउजू शोभा र दाजु निर्मल बाहेक अर्को प्राणी कोही छैन। रामुका बाबु त ऊ वर्ष दिन नपुग्दै मरिसकेका थिए, आमा पनि डेढ वर्षमा गइहालिन्। अब यस पितृ मातृहीन शिशुका मातापिता शोभा र निर्मल नै छन्। घरमा उसका निम्ति सदा बाल साम्राज्य छ। शोभाबाट उसले प्रशस्त मातृत्व सुख पाइरहेको छ। शोभाको यस अलौकिक गुणको प्रशंसा टोल छिमेकका समस्त नरनारीले गरिरहेका छन्। लगभग पन्ध्र वर्षपछिको कुरो हो, रामु बाइस वर्षका भए। यसै साल उनले प्रथम श्रेणीमा एसएलसी पास गरे। रिजल्ट निक्लेको दिन रामुले हस्याङ फस्याङ गर्दै तलामा उक्लेर शोभालाई बोलाएर भने, भाउजू म एमएससी पास भएँ, सबैभन्दा पहिला भएछु। रामु कुर्सीमा बसेर शोभालाई पास भएको विवरण सुनाइरहेका थिए। शोभा कुर्सी पछाडि उभिएर आँखाबाट हर्षाश्रु झार्दै रामुको कपाल चुम्सुमाइरहेकी थिइन्। आँसुका थोपा रामुका पिठ्यौमा खसिरहेका थिए। एउटा साधारण गरिब बाहुनका छोराले यति सफलता साथ एमएससी पास गरेको सुनेर सबैले प्रशंसा गरे। मानिसहरूले विशेष गरेर यसको प्रधान श्रेय निर्मल चन्द्रलाई दिए। महिनाको 60 रुपियाँ, खाने भाषा, पाठशालाको एउटा मामुली अध्यापकले भाइ उसमा पनि सौतेनी भाइलाई आफ्नो अनुपम त्याग र तपस्याद्वारा यत्रो उच्च शिक्षा दिलाए भनेर इष्टमित्र नस्नाता सबैमा खुब चर्चा भइरहेको थियो। यता भाइ फर्स्ट भाइ पास भएको देखेर निर्मलको पनि आनन्दको सीमा थिएन। चिने जानेको जुनसुकै मानिससँग भेट हुँदा पनि थाहा पाउनुभयो हाम्रो रामु फर्स्ट भएर एमएससी पास भयो नि भनेर सुनाउँदै हिँड्थे। उता खुसीका मारे शोभाका पनि भुइँमा गोडा थिएनन्। टोल छिमेकका आइमाईसँग भेट हुँदा सबैलाई रामु पास भएको कुरा सुनाउँथिन्। यस कुरामा उनले आफ्नो ठूलो विजय सम्झेकी थिइन्। पास भएको दोस्रो साल गुरु पुरोहित उन्मत्त राज पण्डितले रामुलाई छोडिदिए। पुर्खाहरूले पनि आजसम्म आँक्न नसकेको त्यति ठूलो खानदानमा आफ्नो सम्बन्ध जोडिने भएकोले निर्मलका हर्षको सीमा रहेन। दरिद्र निर्मलले घर धितो राखेर खुब मन फुकाएर बिहेको सरजाम जोरे। दुलाह अन्माउने बेलामा रामुले शोभाका गोडामा रुपियाँ राखेर डोगिदिए। शोभाले गहभरि आँसु पारेर रामुलाई दही खुवाइदिन्। बिहेको काम धन्दाले गर्दा शोभालाई नुहाउने धुने फुर्सद थिएन। भोलिपल्ट बेलुकी पख बरियात फर्क्यो। शोभा सियालीको सरजाम लिएर ढोकामा उभिएकी थिइन्। अप्सरा जस्तै दुलै अगाडि आएर रामु बिस्तारै आएर ढोकानेर उभिए। शोभाले दुलैको घुम्टो पन्छाइन् अनि गहभरी हर्षाश्रु पारेर मुसुमुसु हाँस्दै रामुका मुखपट्टि हेरिन् र सियाली गर्न लागिन्। पर्सिपल्ट दिउँसो शोभा टोल छिमेकका आइमाईहरूलाई बोलाएर भोज खुवाउन लागेकी थिइन्। उनको शरीर पछ्यौरा अस्तव्यस्त भइरहेको थियो। टोलका बुढी आइमाईहरूले भने, नानी बजै, रामु बाबुकी उस जन्मकी आमा तपाईँ नै हुनुहुँदो रहेछ। टुरो देवरलाई पढाइ गुनाई मानिस तुलाएर उनको घरजम गरिदिनु भयो। तपाईँको ऋण रामुले 7 जन्म सेवा गरे पनि तिर्न सक्दैनन्। शोभा गहभरि आँसु पारेर निन्दालुहरूलाई खानेकुरा थप्न लागिन्। रामु आफ्नो कोठामा पल्टेर यी सबै कुरा सुनिरहेका थिए। बिहे भएको 2-3 महिनापछि रामु त्रिचन्द्र कलेजमा साइन्सका प्रोफेसर भए। महिनाको 60 भित्रिने निर्मलका घरमा अब 560 रुपियाँ भित्रिन लाग्यो। दरिद्र दानव कुम्लो कामलो कसेर निर्मलका घरबाट विदा भयो। रामु हरेक महिनाको पहिलो सातामा पुरा 500 रुपियाँको थैलो ल्याएर शोभाका हातमा राखिदिन्थे। पहिलोपटक रामुले तलब थन्क्याउन दिएका दिन शोभाले कोठाभित्र पसेर हर्षाश्रु झार्दै मनमनमा भनिन्, मानिसहरू रामुलाई मेरो देवर भन्छन्, देवर होइन छोरो हो। हाम्रो जियामाले 15 वर्षको उमेरमा बालाई पाउनु भएको अरे भन्थे। दुलै बजेले रामुलाई मेरा जिम्मा लगाएर जाँदा म त 16 वर्षकी थिएँ, त्यसबेला रामु 1.5 वर्षको हुँदो। इत्यादि अनेक कल्पना गर्दै आँचलका छेउले आँसु पुछेर शोभाले दामको पोको बाकसमा थन्काएकी थिइन्। रामुले पनि आफ्ना उप निर्मल र शोभाले लगाएको ऋणको हिसाब किताब बिर्सेका थिएनन्। दाजु भाउजूका प्रति बहुतै आदर र स्नेह गर्थे। यसबीचमा निर्मलका पनि 2 जना सन्तान जन्मे, छोरी वसुधा र छोरो हरि। उनीहरू आफ्ना बाबुलाई भन्दा आफ्ना कान्छा बाबुलाई भर्ता पछ्याउँथे। रामु पनि दाजुका यी 2 जना छोराछोरीको असाध्य माया गर्थे। दुवैलाई आफै पढाउँथे। हरि राति रामुसँगै सुत्थ्यो। कुनै दिन ठट्टा गरेर आमासँग सुत्न जा भन्यो भने ठुस्सेर झ्यालमा गएर उभिरहन्थ्यो अनि रामु हाँस्दै गई बोकेर ल्याएर आफूसँगै सुताउँथे। बाहिर डुल्न जाँदा हरि खुब ठाटिएर रामुको औँला समातेर सँगसँगै जान्थ्यो। साथीहरूले यो को हो भनेर सोध्यो भने रामु छोरो भनेर उत्तर दिन्थे। एक दिन रामुले कताबाट हो एउटी आइमाई लिएर शोभासँग भने, अब पनि दिनौ आगामा पिल्सेर कति पकाइरहनुहुन्छ बाउजू? तपाईँको जिउ सुकेर आधा भइसक्यो। आज मैले एउटी भान्से बाउने खोजेर ल्याएको छु, अबदेखि यिनीलाई पकाउन लाउने गर्नुहोस्। सिकाइ सिद्धाएपछि अलि दिनमा तालिम हुन्छन्। शोभाले भनिन्, हुन्छ बा, मैले पनि साह्रै बरकत भएर कहाँ पकाउने गरेकी हुँ र जिउमा अघिको जस्तो तागत छैन, हात घोडा कर्करी खाइरहन्छ। त्यस दिन पनि शोभाको आँखाबाट 2 थोपा आँसु खसे। घरमा अरू नोकर चाकर पनि थपिए। शोभाले अब उस्तो कामधन्दा गर्नु पर्दैन थियो। निर्मल चाहिँ आफ्नो कोठामा बसेर गुडगुडीमा तमाखु खाँदै जजमानहरूको चिना लेख्दै गर्थे। कुनै मानिसहरू घर व्यवहारका कुरा सोध्न आए भने, म केही जान्दिनँ, जे भन्ने हो ऊ सानुबाबुसँग भनेर आँखी भाउले रामुको कोठापट्टि इसारा गरेर देखाउँथे। रामुसँग भेट गर्न ठूला ठूला मानिस आउँथे। पढ्न आउने विद्यार्थीको पनि ताँती लाग्थ्यो। शोभा र निर्मलका सन्तोषको पारावार थिएन। अस्तिको दरिद्र घर आज सम्पन्न देखियो। रामुको चकचकी देखेर मानिसहरू भन्थे, देख्यौ टुराको दिन फिर्दा यसरी फिर्दो रहेछ। रामकी दुलाई दुई चार महिनामा आएर दुई चार दिन बसेर जान्थिन्। यसरी दुई चार दिन बसेर गइन्जेल त उसको गडबडी केही भएको थिएन, परन्तु एक वर्षपछि चाहिँ बस्ने गरेर आइन्। आफू तामदानमा बसेकी थिइन्। पछि पछि कोसेली र मालतालको खर्पन बोक्ने डोलीहरूको लर्को थियो। तामदानका साथ खुब नक्कल पारेर सारी किलिप लाएका दुईजना आइमाई पनि आए। हरि र बसुदा झ्यालमा बसेर आगन्तुकहरूलाई हेरिरहेका थिए। गरिब निर्मलको घरमा अघि कहिले पनि नपसेको यो नौलो हुल एक एक गरेर पस्यो। तलामा मानिसले घुइँचोले तिल राख्ने ठाउँ भएन। शोभा माथिल्लो तलामा बसेर बुहार्तन गरिरहेकी थिइन्। दुलै रामुको खाटमा बसेर सुनका कली फुकाल्न थालिन्। आएका दुईजना आइमाई चाहिँ हरि बसुदा बस्ने लम्पटमा ढसमस्स परेर बसे। त्यसरी नौला आइमाई आफ्ना बिछुनमा बसेको देखेर हरि र बसुदा भागेर आफ्नै आमा भएका ठाउँमा गए। रामु त्यसबेला कलेजबाट फर्केका थिएनन्। रामु बेलुकी पख फर्कन्थे। घरमा पस्ने बेलामा उनी सधैँ बाटोदेखि नै हरि र बसुदालाई बोलाउँदै भित्र पस्थे। हरि र बसुदा पनि बा आउनुभयो भन्दै दौडेर छिँडीमा पुग्थे। रामु आफ्नो जेबमा कहिले चक्लेट कहिले पेडाका साना साना दुई पोका लिएर आउँथे र एक पोका हरिका हातमा एक पोका बसुदाका हातमा दिन्थे। अनि हरिको हात समाउँदै बिस्तारै भर्याङ उक्लेर आफ्नो कोठामा पस्थे। रामुको टोपी र छाता थन्क्याउने काममा दिदीभाइको लुच्छा चुडी पर्थ्यो। रामु परम आनन्दमा निमग्न भएर हरिको गालामा च्वाक्क मोही खान्थे र खाटमा उत्तानो परेर अङ्ग्रेजी अखबार हेर्न थाल्थे। एकछिनपछि शोभा एक हातमा खानेकुराको प्लेट र एक गिलास पानी ल्याएर रामुको टेबलमा राखेर जान्थिन्। नित्य अविराम गतिले यही क्रम चलिरहेको थियो। यसमा कहिले त्रुटि हुँदैन थियो। नित्यका चाहिँ आज पनि रामुले चोकबाट हरि र बसुदालाई बोलाए, तर आज उनलाई लिन छिडीसम्म कोही पनि आएन। उनी आश्चर्य भएर तलामा उक्ले अनि उनलाई सबै कुरा ज्ञात भयो। हरि र बसुदालाई खोज्दै उनी माथिल्लो तलामा पुगे। हरि र बसुदा कोसेलीका मिठाईहरू खान लागेका रहेछन्। रामु आफूले ल्याएको चकलेटको एक एक पोका हरि र बसुदाका हातमा दिएर आफ्नो कोठामा आए। एकछिनपछि शोभाले रामुलाई पनि कोसेलीको रसबरी र बर्फी ल्याएर दिइन्। रामुले नाक खुम्च्याएर भने, भाउजू मलाई यसले सन्चो गर्दैन, हिजो अस्तिको जस्तै मुहको बारा र तरकारी ल्याइदिनुहोस्। शोभा बारा बनाउन भान्सातिर गइन्। एक दुई महिनासम्म त घरको पूर्वानुक्रममा उति परिवर्तन भएन, तर त्यसपछि गरिबका घरमा धनीकी छोरी बुहारी भएर बस्दा बहुधा जुन किसिमको गडबडी उत्पन्न हुन्छ त्यसको पूर्वाभास देखिन थाल्यो। समाजमा देउरानीले जेठाजु र जेठानीका प्रति जुन आदर र विनयको व्यवहार गर्ने चलन छ त्यो पूर्ण भए जस्तो देखिएन। बोल्दा अलि ठुस्स परेर बोल्ने, जवाफ दिँदा अर्कोपट्टि फर्केर उत्तर दिने, अरूसँग कुरा गर्दा हाम्रा माइतीमा त यस्तो छ र उस्तो छ भनेर धाक लगाएर कुरा गर्ने गर्न लागिन्। दुलै बजे कुनै पनि काम छोड्दैनथिन्। रामुका कोठाको बडार कोडार सफा सुगर पनि शोभाले नै गरेर गरिदिनु पर्थ्यो। दुलै बजेको काम चाहिँ जाडोमा कौशीमा गएर घाम तापेर उपन्यास हेर्नु र गर्मीमा लोग्नेका पलङमा पल्टेर सुतिरहनु सिवाय अर्को थिएन। कलेजका विद्यार्थीहरू पढेर फर्काँदा र सडकमा जात्रा ल्याउँदा चाहिँ खुब सिँगारपटार गरेर झ्यालमा बसिरहन्थिन्। राति चाहिँ लोग्नेसँग खुसखुस गरेर कुरा गरिरहेको सुनिन्थ्यो। दिक्क भएर अब शोभाले पनि काममा उस्तो जागर लाउन छोडिन्। रामुको कोठाको कसिङ्गर दुई तीन दिनसम्म त्यसै थुप्रिरहन्थ्यो। दुलैका कुरा सुनेर हो कि केले हो, आजकल रामुले आफ्नो तलब पनि ल्याएर शोभालाई दिन छोडे। हरि र बसुदा पनि अचेल रामुको कोठामा उस्तो जान्दैनथे। कहिलेकाहीँ गए भने पनि कस्ता सोमत नभएका केटाकेटी भनेर दुलै आमा यत्रा यत्रा आँखाले हेर्थिन्। पकाएको भात बेलामा खाएर खाइदिन्नथिन्। महिनामा दुई चार पटक भान्सा छोडिदिनु पर्थ्यो। उता छरछिमेकका आइमाईसँग कुराकानी हुँदा चाहिँ मलाई खानै नदिएर मार्न लागि भन्छन् अरे भन्ने सुनिन्थ्यो। अचेल रामुले पनि दाजु भाउजूसँग अघिको झैँ प्रेम र विनयले बोल्न छोडे। टोल छिमेकका आइमाईहरू निर्मलका घरको कुरा उठाएर काने खुसी गर्न लागे। एक दिन दुलैको कुरालाई लिएर दाजुभाइको सामान्य हिसाबसँग ठाकठुक पनि भयो। रामुले दाजु म छुटिएर बेग्लै बस्छु भने, रामुको कुरा सुनेर निर्मलले गहभरि आँसु पारेर भने, पर्खिबा एकपटक भाउजूलाई लिएर तीनधाम गरेर आउँ अनि छुटिएलास्। जिन्दगीभर दुःख गर्दा गर्दा बुढो भइहालेँ, भाउजू पनि रोगी छ, हामी दुवैजना उतै मऱ्यौँ भने तैँले छुट्टिने कामै परेन। बसुदाको बिहे गर्ने बेला भइसक्यो, उसलाई एउटा बाहुनको छोरो खोजेर जिम्मा लगाइदिनु। हरि बालकै छ, उसलाई जे गर्नुपर्छ आफै जान्नु। म आफ्ना रापले आफै पिल्चिराखेका मानिसलाई किन खोज्छस्? शोभा चाहिँ अर्कापट्टि फर्केर देवर र पतिका कुरा सुन्दै आँसुका थोपा खसाल्दै गर्न लागेकी थिइन्। केही महिना यही क्रम चल्यो। एक दिन बिहानै एउटा कार र एउटा लरी गुही गुही गर्दै निर्मलको ढोकामा आएर उभियो। ज्यामीहरू रामुका कोठाका मालताल ओसारेर लरीमा लाद्न लागे। दुलै बजैले माइतबाट ल्याएका मालमत्ताहरू एउटा सिन्कासम्म नराखेर लरीमा लाद्न लगाइन्। मालमत्ता आदि सकेपछि रामुले कोठामा गएर दाजुभाउजूलाई ढोगिदिए अनि दुलैलाई लिएर मोटरमा बसे। मोटर हिँडिसकेपछि टोलछिमेकका मानिसहरूले भने, देख्यौ सौतेनी भाइको चाला, देउताको घरमा नभएको कुरो मानिसका घरमा किन हुन्थ्यो र? रामु आफ्ना ससुराको जुद्ध सडकको घरमा बसेर नयाँ गृहस्थी चलाउन थाले। चाडबाडमा पनि दाजुका घरमा आउँदैनथे। पाँच छ महिनापछि दुलैले छोरो पाइन्। धुमधामसँग छोरोको पास्नी गरे। त्यसमा पनि दाजु भाउजू हरिबसुदा कसैलाई बोलाइएनन्। पास्नेका दिन शोभा कौशीमा बसेर धेरै बेरसम्म एक्लै रोइरहन्। मनमनमा भनिन्, हामीलाई नडाके पनि यी बालक छोराछोरीलाई त अवश्य डाक्नु पर्थ्यो। यी अजात बालकहरूले के बिराएका थिए र आफूले हुर्काएका छोराछोरीलाई पनि चटक्क बिर्से? ओहो, संसार कति मतलबी छ। निर्मलका घरमा फेरि उही अघिकै दुःख र दारिद्र्यको पुनरागमन भयो। उही मासिक 60 रुपियाँको आए, खोपामा उही टुकीको धमिलो बत्ती, उही फाटेका काने जुत्ता, उही घुँडा टालेका सुरुवाल, उही पुरानो एकाहार। दुःखले पुनराक्रमण गरे पनि उनी कति विचलित भएनन्, किनकि जान्ने भएदेखि नै उनलाई दुःख र अभावले कुनै दिन छोडेका थिएनन्। त्यसो हुनाले दुःख सहनमा उनी अभ्यस्त भइसकेका थिए। यसबीचको दुई चार वर्षको सुख सन्तोषलाई उनले बादलको छाया जस्तो मानेका थिए। बिहान झिसमिसमै उठेर खेसको एक सरोवरको ओढेर बागमती पुग्थे। नुहाएर सूर्योदयसम्म जप गरेर घर फर्कन्थे अनि पूजा सुजा गर्थे र शोभाले बनाएको दुई गाँस रुखा सुखा खाएर पाठशाला जान्थे। परमेश्वरले धन दौलतमा ठगेको भए पनि लक्ष्मी जस्ती पतिपरायण पत्नी पाएका हुनाले उनले सबै दुःख र अभावलाई बिर्सेका थिए। यस दारूण दुःखले निर्मल र शोभाका शरीरमा त उति परिवर्तन गर्न सकेको थिएन, किन्तु हरि र वसुधा चाहिँ ओइलाएको फूल झैँ कान्तिहीन देखिए। किनकि नित्यप्रति अनेक प्रकारको अभावले गर्दा यी कलिला बालकहरूका पेटमा पौष्टिक आहार कहिल्यै पर्न पाउँदैन थियो। दुई वर्षपछिको कुरो हो। एक दिन बिहान शोभा भान्साको तर्खर गर्न लागेकी थिइन्। त्यस्तैमा एउटा तरुणी आइमाई निर्मलको घर सोद्धै तलामा उक्ली। अचानक एउटी नौली आइमाईलाई देखेर शोभाले उत्सुकतापूर्वक सोधिन्, कहाँबाट आएकी नानी? जुद्ध सडक मास्टर बाजेका घरबाट। को मास्टर बाजे? मास्टर बाजे क्या, हजुरका देवर? देवर भनेको सुन्ने बित्तिकै शोभा जसँग भइन्। उनका हृदयमा अनेक प्रकारका अमङ्गल सूचक भावनाहरू उठ्न लागे। सशङ्कित भएर सोधिन्, मास्टर बाजेलाई सन्चै छ? आगन्तुक आइमाईले गहभरि आँसु पारेर भने, साह्रै बिरामी हुनुहुन्छ बजै, डाक्टर वैद्यहरू पनि खोइ तर लाग्न गाह्रो हुने भयो भन्न थाले। आज बिहान झिसमिसैमै म मर्न लागे, भाउजूलाई बोलाइदेऊ भनेकाले लिन आएकी बजै, नलिई नआउनु भन्नुभएको छ। आजकल खालि भाउजू भाउजू भनेर रोइरहनुहुन्छ। शोभाका आँखाबाट आँसुका थोपा झर्न लागे। आँचलका छेउले आँसु पुस्दै रुन्चे स्वरले भनिन्, यस्तो हुने रहेछ र पो, आज 10-12 दिनदेखि तारै तार छाती चर्किरहन्छ। यति भनेर शोभा घरमा गर्नुपर्ने काम कुराहरू वसुधालाई अराउन सिकाउन लागिन्। दस बजेतिर शोभा रामुका घरमा पुगेर उनको कोठामा बसिन्। त्यसबेला रामुलाई निद्रा परेको रहेछ। रामुका कोठाको छाँटकाँट देखेर शोभा दुःखी भइन्। कोपारा नमाजेर कालो भइराखेको, पिगदानीमा झिङ्गा भन्किराखेका, ठाउँ ठाउँमा कसिङ्गर थुप्रिराखेको, मैला लुगाहरू यताउति छरिराखेका, किताब र छापाहरू जथाभावीसँग मिल्किरहेका, ओछ्यानमा मैलो तना ओछ्याइराखेको, रामु पनि मैलो कमिज सुरुवाल लगाएर मैलो दोलाई ओढेर सुतिरहेका, दुब्लाएर हातगोडा सिन्का जस्ता भएका, शरीर रक्तहीन, केश रुखो, अनुहार फुङ्ग उडेको, दाह्री जुँगा र हातगोडाका नङ लामा लामा भइराखेका, कोठामा बिरामी कुर्ने मानिस कोही पनि नबसेको, पल्लो कोठामा सानो छोरो रोइरहेको, घरको यस्तो विवश दृश्य देखेर शोभाको मन एकदम आशको भयो। पल्लो कोठामा गएर छोरालाई बोकेर ल्याइन् र कोठामा छरिएका मालताल स्याहार्न थालिन्। मैला लुगाहरू सबै एक एक गरेर बटुलेर पोखो पारिन्। किताब छापाहरू पनि जम्मा पारेर टेबलमा थाक लगाएर राखिदिन्। कोपारा लगेर कोठा बाहिर बरन्डाको कुनामा राखिन् र छोरालाई काखमा लिएर रामुको ओछ्यान अगाडि चकलामा बसिन्। एकछिनपछि रामु बिउँछे। आफ्ना अगाडि अप्रत्याशित जननी जस्ती भाउजूलाई देखेर रुन्चे मुख लाएर आफ्नो कपाल घिसार्दै भाउजूका गोडामा पुर्याएर र छातीमा बकानु पारेर रुँदै छिँड स्वरले भने, भाउजू म मर्न लागे, मेरा हरि र वसुधा कहाँ छन्? शोभाले आँसु झार्दै रामुको कपाल तकियामाथि राखेर उनको निधार छामिन्। भुङ्रो जस्तो जरो रहेछ। अनि शोभाले रामुको कपाल छमछमाउँदै रुन्चे स्वरले भनिन्, नरौ बा, म आइपुगेँ, अब तिमीलाई विषयको हुन्छ। एकछिनपछि मयलले कालो भएको धोती र मैलो जनिरहेको एकजना मानिसले एउटा मैलो गिलासमा बार्ली लिएर आयो र रामुका अगाडि राखिदियो। बार्ली पनि कालो कालो रहेछ। शोभाले मनमनमा भनिन्, बिरामीको पत्ते आधा दिनमा तयार भएर आउँछ, उसमाथि यस्तो मैलो, लोग्नेको गति यस्तो छ, स्वास्नी चाहिँ एकपटक पनि कोठामा पसेको देखिँदैन, घरमा स्वास्नी अगतिलो भएपछि लोग्नेको यस्तै दुर्दशा हुन्छ। शोभाले बार्ली ल्याउने मानिसको मुखपट्टि हेरेर भनिन्, बार्ली के तापकेमा पकाउने गरेको छ? उसले अलि लाज माने जस्तो गरेर भन्यो, हजुर, दुलै बजे खै नि, आज मुमासँग दक्षिणकाली जान्छु भनेर बिहानै माइत जानुभयो दुलै बजे त। अब शोभाले रामुको सुश्रुभा आफ्नो हातमा लिइन्। बाकसबाट धोएका लुगाहरू झिकेर रामुको लुगा फेरिदिन्। ओछ्यानमा पनि धोएका तन्ना खोलहरू हालिदिन्। धोबी बोलाएर मैला लुगाहरू धुन दिइन्। कोठामा दिनको दुईपटक बढार कुडार हुन लाग्यो। कोपारा पिक्दानहरू रोजै माझिन लागेन। कोठामा बिहान बेलुका दुवै टाइम धूप सर्काइदिन्थिन्। औषधि र पथ्य टाइम टाइममा पर्न थाले। दिनरात रामुका सिरानिएर बसेर रुमालले अम्किरहन्थिन्। आफ्नो दैनिक जीवनमा यति ठूलो परिवर्तन भएको देखेर रामु अपार आनन्दमा निमग्न भइराखेका थिए। भोलिपल्ट बिहान डाक्टर आए। कोठाको रौनक नै बदलिएको र एकजना प्रौढा नारी रामुका सिरानिएर बसेर रुमाल हम्किरहेको देखेर डाक्टरले आश्चर्य भएर सोधे, यहाँ को हुनुहुन्छ? रामुले रुन्चे मुख लाएर भने, आमा। शोभाले गहभरि आँसु पारेर सारीको सबको कपालतिर तानिन्। शोभाको अविराम शुश्रुभा पाएर रामु आरोग्य हुँदै गए। रामुको बालक छोरो दिनेश शोभालाई एकछिन छोड्दैन थियो। अब रामु राम्रो प्रकारले आरोग्य भए। जिउ पनि निकै फेरियो। भान्सा कोठासम्म गएर खाएर आउन लागे। आफ्ना कोठा र बारदलीमा टहल्न पनि थाले। एक दिन बेलुकी पख एउटा कार आएर रामुको ढोकानेर उभियो। त्यसबेला शोभा भान्सा कोठामा बसेर रामुलाई चिया बनाइरहेकी थिइन्। रामु चाहिँ कोठामा बसेर शोभाको नुहाउने सारी, पछ्यौरा, आफ्नो धोती रुमाल, एउटा तन्ना, एउटा तकिया हालेर पोको बाँध्न थाले। पोको बाँधिसकेपछि रामु तारै तार भाउजू भाउजू भनेर बोलाउन लागे। एकछिनपछि छोराछोरीको बाबु भइसक्दा पनि यस केटाको जिद्दी र हतपते स्वभाव कति गएन भनेर गुनगुनाउँदै शोभा एउटा प्लेटमा चियाको कप र एउटा प्लेटमा पाँच छ टुक्रा तारेको आलु, चारवटा बिस्कुट लिएर आइन् र प्लेटहरू टेबलमा राखेर कुर्सी सोझ्याउँदै उनले भनिन्, आज चिया तयार पार्न अलि अबेर बोबा, लौ खाऊ। रामु छोरालाई अर्को कुर्सीमा राखेर आफू पनि कुर्सीमा बसेर चिया खान लागे। बीचबीचमा आलुका एक दुई टुक्रा छोरालाई पनि दिन्थे। शोभा कुर्सी लिएर उभिएर रुमाल हम्किरहेकी थिइन्। रामु लुगासुगा लाएर तयार भइराखेको देखेर शोभाले भनिन्, तिमी डुल्न जान आँट्यौ क्यारे बाबु, जिउमा तागत भरिएको छैन, अहिले डुल्न जान हुँदैन बा। रामु केही बोलेनन्। चिया खाइसकेपछि हातसात धोएर मुख पुछे अनि छोरालाई उचालेर शोभालाई समाउन दिएर भने, लो भाउजू अब घर जाउँ, मोटर ल्याएको आधा घण्टा भइसक्यो। शोभाले आश्चर्य मानेर भनिन्, कहाँ घरमा जाने बाबु, आफ्ना घरमा जहाँ तपाईँ बस्नुहुन्छ, जहाँ दाजु बस्नुहुन्छ, जहाँ हरि र वसुधा छन्, मेरो घर त्यही हो भाउजू, यहाँ यिनीहरूले मलाई अकालमा मार्छन्। शोभाले गहभरि आँसु पारेर भनिन्, दाजुसँग एक वचन नसोधिकन जाने? रामुले भने, मेरा देवता जस्ता दाजुले मलाई कुन दिन घरबाट निकाल्नु भएको थियो र आज सोध्ने, आफै उम्लेर हिँडेको थिएँ, आफै फर्केर जान्छु, उहाँको स्वभाव मैले जानेको छु। लुगा लुगा बाँधेको पोको झुन्ड्याएर रामु हिँडे। शोभा पनि छोरोका खिचापेर पछि पछि लागिन्। रामु र शोभा मोटर लिएर पुगेपछि ड्राइभरले मोटरको ढोका उगारिदियो। देवर भाउजू मोटरमा बसे अनि मोटर हिँड्यो। रामुकी दुलै चाहिँ झ्यालमा उभिएर फतफताउन लागिन्। केही बेरपछि मोटर निर्मलको ढोकामा पुगेर उभियो। रामु लुगाको पोको झुन्ड्याएर तलामा उक्ले। खोपामा टोकीको धमिलो बत्ती बलिरहेको निर्मल हरि र बसुदाहरू मैला लुगा लाएर खाटमुनिको सुकुलमा बसेर तरकारीसँग चिउरा फाँक्न लागेका निर्मल अत्यन्त दुब्ला छुस्स दारी पालेका हरि र बसुदा पनि ओइलाएको फूल जस्ता कान्तिहीन घर एकदम श्रीहीन यो सबै दृश्य देखेर रामुको गहवारी आँसु भयो। मनमनमा भने शिव शिव मैले आफ्नो परिवारको कति ठूलो अनर्थ गरेँ। परमेश्वर म कृतज्ञ हुँ मेरो पौरखलाई धिक्कार छ।
कार्यक्रम श्रुति सम्वेगमा भर्खरै सुन्यौं गुरूप्रसाद मैनालीको कथा प्रत्यागमन। विक्रम सम्वत 1957 सालमा काभ्रेको कानपुरमा जन्मनुभएका गुरूप्रसाद मैनाली नेपाली कथा साहित्यको विकासकालका उत्कृष्ट कथाकारहरूमध्ये एक हुनुहुन्छ। नेपाली जनजीवनको आँसु हाँसो र घाम पानीको सजीव र जीवन्त चित्रण गर्न सक्नु गुरूप्रसाद मैनालीको विशेषता हो। आजलाई कार्यक्रम श्रुति सम्वेग यति नै। तपाईलाई आज वाचन भएका कथाहरूको प्रस्तुति कस्तो लाग्यो? हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम श्रुति सम्वेग, उज्यालो 90 नेटवर्क, पोस्टबक्स नम्बर 6469 काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो ठेगाना हो shrutiunn.com.np। हवस् त, आउँदो शुक्रबारदेखि विश्व प्रसिद्ध उपन्यास द अल्केमिस्टको नेपाली अनुवाद किमियागर सुन्नेछौ। त्यसअघि मंगलबारको श्रृंखलामा हामी कृष्ण धरावासीको आत्मवृत्तान्त रहेको उपन्यास आधा बाटो लिएर आउँछौ। आजका लागि प्राविधिक साथी दिनेश निरौला र सशिन्द्र गौतम सँगै अच्युत घिमिरे र म मन्टेश्वरी राजभण्डारी पनि विदा पाऊ। शुभरात्री।